समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, सरकारले आफ्नो प्रमुख प्राथमिकतामा देशमा सुशासन कायम गर्नु राखेको छ। यसका लागि सरकारले विभिन्न प्रयासहरू समेत गर्न थालिसकेको छ। यसै क्रममा सरकारले 20 वर्ष यता सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा सम्पत्ति छानबिन आयोग गठन गरेको छ। सरकारले गठन गरेको सो आयोगले कसरी काम गर्छ, के कुरालाई छानबिनको मापदण्ड बनाएको छ लगायतका विविध विषयमा आज हामी छानबिन आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीसँग कुराकानी गर्दैछौ। भण्डारी, स्वागत छ कार्यक्रममा।
नमस्कार, स्वागत छ, धन्यवाद।
सरकारले 20 वर्ष यता 62-63 यता र त्योभन्दा अगाडिको दुई चरणमा चाहिँ सम्पत्ति छानबिन गर्ने भन्ने कुरा गरेको छ। अहिले यहाँ छानबिन आयोगको अध्यक्ष हुँदै गर्दाखेरि यसको प्रमुख उद्देश्य के हो, के कुराहरू यहाँलाई दिएको छ काम गर्न?
मुख्य कुरा यसको के हो भनेदेखि, नेपालमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाट अनियमितता भयो, अगुत सम्पत्ति आर्जन गरे, भ्रष्टाचार बढ्यो भन्ने किसिमको जनगुनासोलाई ध्यानमा राख्दै सरकारले त्यस्ता पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने प्रयोजनको लागि सम्पत्ति छानबिन आयोग गठन 2083 गरेको हो। यसमा अब को सार्वजनिक पदमा धारण गरेका व्यक्तिहरू को पर्छन् त भन्ने कुरो मुख्य व्यक्ति मुख्य कुरा हो। यसमा को पर्छन् भनेदेखि, हामीलाई दिएको म्यान्डेट अनुसार सार्वजनिक पदमा रहेका वा पदबाट निवृत्त भएका वा हटेका केही पदाधिकारीहरू, जस्तै तत्कालीन सेपाचो सरकार, नेपाल सरकारका प्रधानमन्त्री, उप प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री तथा सहायक मन्त्रीहरू पर्दछन्। तत्कालीन संसद सदस्य, व्यवस्थापिकाको रूपमा काम गर्ने संविधान सभाका सदस्य सबै पर्दछन्। नेपाल अधिराज्यको संविधान 2047, नेपालको अन्तरिम संविधान 2063, नेपालको संविधान बमोजिम नियुक्त भएका र संवैधानिक निकायबाट पदमुक्त भएका वा हटेका प्रमुख तथा पदाधिकारीहरू त्यसमा पर्दछन्। त्यस्तै पूर्व न्यायाधीशहरू, पूर्व न्यायाधीशहरूको सेवानिवृत्त न्यायाधीशहरू, अनि नेपाली सेनाबाट सेवानिवृत्त भएका प्रथम श्रेणी, स्वसरह र सम्बन्धमा माथिका सबै पदाधिकारीहरू पर्दछन्। प्रदेश प्रमुख, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राज्य मन्त्री, सहायक मन्त्रीहरू पर्दछन्। प्रदेश सभाका सदस्यहरू र पदाधिकारीहरू पर्दछन्। साथैको जिल्ला विकास समिति र हालको जिल्ला समन्वय समितिका पदाधिकारीहरू पर्दछन्। त्यस्तै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष सबै पर्दछन्। नेपाली राजदूतावासमा दूतावास तथा कूटनीतिक नियोगका पदाधिकारी, प्रमुख र कर्मचारीहरू पर्दछन्। राजपत्राङ्कित प्रथम श्रेणी, स्वसरह र सम्बन्धमाथिका निजामती, संसद सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू पर्दछन्। कार्यालय प्रमुखको रूपमा कार्यरत वा काम गरिसकेका निजामती सेवा, संसद सेवा, स्वास्थ्य सेवा जस्ता सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरू पनि पर्दछन्। जहाँ बढी जनसरकार, जनतासँग सम्बन्धित निकायका पदाधिकारीहरूमा द्वितीय श्रेणीका कर्मचारीहरू पनि पर्दछन्। त्यस्तै कार्यालय प्रमुखको रूपमा काम गरिसकेका नेपालका प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका पदाधिकारीहरू पनि द्वितीय श्रेणीका भएका पनि तिनीहरू यस यसभित्र पर्दछन्।
प्रमुख भएपछि
होइन, कार्यालय प्रमुख भएपछि। त्यस्तै राष्ट्रिय ब्याङ्कको गभर्नर, सञ्चालक समितिका पदाधिकारी, डेपुटी गभर्नर, कार्यकारी निर्देशक र राजपत्राङ्कित प्रथम श्रेणी, स्वसरह र सोभन्दा माथिका सबै पदाधिकारीहरू पर्दछन्। त्यस्तै प्रचलित कानून बमोजिम सरकारी बैंक, वित्तीय संस्था, नेपाल सरकारका आयोगहरू, प्रतिष्ठान, प्राधिकरण, बोर्ड, समिति, केन्द्र आदिका अध्यक्ष, संचालक, कार्यकारी निर्देशक, महाप्रबन्धक, प्रबन्धक निर्देशक, प्रमुख कार्यकारी अधिकृत, राजपत्राङ्कित प्रथम श्रेणी, स्वसरह र सम्बन्धमाथिका सबै अधिकृत पदाधिकारीहरू पर्दछन्। नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थानका अध्यक्ष, संचालक, कार्यकारी निर्देशक, महाप्रबन्धक, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत तथा राजपत्रांकित प्रथम श्रेणी सो सरह र सम्बन्धमाथिका पदाधिकारीहरू पर्दछन्। त्यस्तै नेपाल सरकारबाट अनुदान प्राप्त गर्ने विश्वविद्यालय, प्रतिष्ठान लगायतका निकायका पदाधिकारीहरू, त्यसका राजपत्रांकित प्रथम श्रेणी सो सरह र सम्बन्धमाथिका पर्दछन्। त्यस्तै सार्वजनिक पदमा आसीन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका सरकार वा प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, नेपाल सरकारका राज्य मन्त्री, सहायक मन्त्री र संविधान निकायका प्रमुख तथा पदाधिकारीहरूका निजी सचिव, सहायक सचिव, सहायक पारिश्रमिक लिने हुन् वा नहुने हुन् या अवैतनिक हुन्, उनीहरूले पनि सम्पत्ति विवरण फारम भर्नु पर्दछ।
यो अलि बढी नै भयो है।
अब यो जिम्मेवारी सरकारले दिएको छ,
बढी भन्दा पनि स्वकीय
सचिव
पनि पारिश्रमिक नलिनु
पनि पर्ने पनि पर्दछन्, यसमा सल्लाहकारहरू पनि पर्दछन्,
यसमा काहीँ न काहीँ उनीहरू लाभको पदको फाइदा उठाउँछन् भन्ने हो।
त्यसैमा आशंका राखेर यो सरकारले गठन गरेको त्यही हो उद्देश्य, चाहिँ त्यही हो। अब सम्पत्ति छानबिन गर्दाखेरि अब हामीले के गर्छौँ त भने, गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको आफू, आफ्ना परिवारका सदस्य, आफन्त, नातेदार र नातेदारको सम्बन्धमै नपर्ने व्यक्तिले तथा व्यक्तिमा स्वदेश अथवा विदेशमा लुकाएको छ र पठाएको छ भने त्यो पनि अनुसन्धान गर्ने डायरीमा पर्दछ। अब बाल बाला न्यायाधीश वा नेपाली सेना या कार्य यस आयोगको कार्यक्षेत्रमा नपरेका पदाधिकारीहरूको हकमा पनि उजुरी आयो भनेदेखि अनुसन्धानको लागि सम्बन्धित निकायमा पठाउनु पर्ने हाम्रो म्यान्डेट।
यसमा बाल बाला मन्त्री मान्ने अथवा कर्मचारीहरू न्यायाधीशहरू पर्दैनन्,
बाल बालाहरू पर्दैनन्, तर उहाँहरूको हकमा उजुरी आयो भनेदेखि हामीले त्यो उजुरीलाई सम्बन्धित निकायमा पठाउँछौँ कार्यवाहीको लागि।
यहाँलाई छानबिनको लागि बृहत्तर क्षेत्र दिया छ, राजनीतिकदेखि लिएर प्रशासनिक क्षेत्रसम्म होइन, न्यायिक पनि, पूर्व न्यायाधीशहरू पनि परे, आर्मी प्रहरी पनि पर्नुभयो होइन, सबै बृहत्तर एक वर्षमा सम्भव छ छानबिन गर्न?
अब हाम्रो प्रयास रहनेछ, अब किनभने यसअघि 58 सालमा सर्वोच्च अदालतका तत्कालीन माननीय सदस्य भैरव अरियालको, माननीय न्यायाधीश भैरव अरियालको संयोजकत्वमा 3 सदस्यीय समिति गठन भएको थियो। त्यो समितिमा चाहिँ छानबिन आयोग गठन भएको थियो। त्यस आयोगमा 3 न्यायाधीश मात्रै हुनुहुन्थ्यो, बाल बाला भैरव प्रसाद अरियाल हुनुहुन्थ्यो, अनि सेवानिवृत्त भएका उदयराज उपाध्याय र ज्ञानेन्द्र बहादुर श्रेष्ठ हुनुहुन्थ्यो
3।
उहाँहरूलाई चाहिँ बहालमा रहेका व्यक्तिहरूको हकमा छानबिन गर्ने तल्लो तहको अधिकारसम्म दिएको थियो। त्यति बेर उहाँहरूलाई 6 महिनाको कार्यादेश दिएको थियो, समय दिएको थियो, त्यसमा नभ्याएर उहाँले 1 वर्ष 4-5 दिन लगाउनु भयो। अब हामीलाई चाहिँ अहिले 1 वर्षको कार्य पहिले म्यान्डेट दिएको छ, अवधि दिएको छ, अब हामी प्रयास गर्छौँ, हामी 1 वर्षमा सिद्ध्याउँछौँ। अब कसङ्काल सकिएनछ भने केही अवधि हामीले माग्न पनि सक्छौँ।
यहाँले बाहिर अनौपचारिक कुराकानीमा पनि भन्नुभएको थियो 62 सालदेखिको एउटा, त्योभन्दा अगाडि
हाम्रो म्यान्डेटमा
1 वर्षभित्र सिद्ध्याउने या फरक फरक हो?
यो हाम्रो चाहिँ के छ भनेदेखि, यो छानबिन गर्दाखेरि पहिलो चरणमा 62-63 देखि 82-83 चैतमा चन्द्रसम्मको एउटा जिम्मेवारी छ भनेदेखि, दोस्रो चरणमा 48 साल आर्थिक वर्षदेखि 61-62 सम्मको अवधिमा 2 खण्डमा गरेर ती माथि पदाधिकारीहरूको छानबिन, सम्बन्धित छानबिन गर्नुपर्ने म्यान्डेट छ हामी
1 वर्षभित्रै।
1 वर्षभित्रै त लगभग यो अवधिभित्र हामीले मोटामोटी प्रक्षेपण गरेका छौँ।
हजुर,
40-50 हजारको बीचमा छानबिन गर्नुपर्ने दायरा हुन सक्छ भन्ने हामीले अनुमान गरेका छौँ। अब डाटा सबैतिरबाट नावली आइसकेपछि अनि यकिन गर्न सकिएला।
यसमा कर्मचारीहरूले अथवा राजनीतिज्ञहरूले धेरैले भनौँ, सबैले त छैनन् होइन, अवकाश प्राप्तहरू बाहेकले सम्पत्ति विवरण बुझाइसकेका हुन्छन्, फेरि माग्नु भएको छ यहाँले विवरण?
होइन, त्यो सम्पत्ति विवरण उहाँहरूले आफ्नो कार्यालयमा, आफ्नो निकाय, माथिल्लो निकायमा पेश गर्नुभएको छ। हामी चाहिँ त्यो सम्पत्ति छानबिन भन्दा अलिक वृहत किसिमले अरू फरक ढंगले हामी छानबिन गर्दछौ किनभने आफ्नो बहाल रहेदेखि उहाँहरूले आफ्नो पैतृक सम्पत्ति त्यसपछि उहाँको स्वआर्जनका सम्पत्तिहरूको विषयमा हामीले छानबिन गर्ने हो त्यसमा उहाँहरूको त्यही बेलाको ढाँचामा अलिकति थोरै कुरा समेटेको थियो भने हामीले यसमा वृहत ढाँचा समावेश गरेका छौं त्यसले गर्दाखेरि यो सुरुदेखि नै जस्तो कर्मचारी छ भनेदेखि सेवामा प्रवेश गरेदेखि हालसम्मको पेश गर्नु पर्छ भने राजनैतिक पदाधिकारीले पनि आफ्नो सेवाको अवधिमा जति आर्जन गरेको छ त्यो विवरण दाखिल गर्नुपर्दछ
के मापदण्ड पनि बनाउनु भएको छ यहाँहरूले
के विषयमा
यो छानबिन
छानबिन गर्ने दायरा चाहिँ
अथवा यो यी पदहरू मात्र हो अथवा यसमा केही अरू केही थप केही मापदण्ड पनि बनाउनु भएको छ
अब यसो छ यी पदमा जोडिएका मान्छेहरू पनि पर्न सक्छन् जस्तै हामीले भन्यौँ नि अघि आफ्नो परिवारका सदस्य आफन्त वा नातेदारदेखि बाहेकका मान्छेहरूको नाममा पनि सम्पत्ति लुकाएको छ अथवा स्वदेशदेखि बाहेक स्वदेशमा र विदेशमा पठाएको छ लुकाएको छ भने त्यो सम्बन्ध अनुसन्धान गर्नु भन्ने हामीलाई कार्यादेश दिएको छ त्यो कार्यादेश अनुसार हामीले छानबिन गर्नुपर्छ त्यस कारणले सबै विवरण फारम भर्नुपर्ने कारण त्यो
इन्द्र जस्तै कर्मचारीहरूको त एक किसिमको स्यालेरी यति छ अथवा तलब यति छ यति आउँछ भनेर यहाँहरूले हेर्न सक्नुहुन्छ राजनीतिज्ञहरूको हकमा छ नि उहाँहरू चाहिँ जसले चाहिँ योभन्दा अगाडि चाहिँ मन्त्री अरू पद बाहेकमा त सम्पत्ति विवरण बुझाउनु पर्थेन उहाँहरूलाई त अलिकति समस्या होला नि
त्यो समस्या खासै समस्या पर्दैन आफूले स्पष्ट इमान्दारितापूर्वक आर्जन गरेको विवरण देखाउनलाई कुनै समस्या पर्दैन
नै थप हो कि होइन भन्ने पुर्ख्यौली सम्पत्ति कि थप हो
भने पुर्ख्यौली सम्पत्तिको चाहिँ त्यो अब के छ भने आएको एउटा स्रोत हुन्छ पत्ता लागिहाल्छ जग्गा छ अब अंश मण्डाबाट आएको होला होइन अब अरू सम्पत्ति छ भनेदेखि त्यो उसको पारिवारिक हैसियतबाट पनि थाहा भइहाल्छ अब अनधिकृत रूपमा या दुई किसिमले एउटा वैध किसिमको आय हुन्छ एउटा अवैध किसिमको आय हुन्छ एउटा गैर कानूनी हुन्छ वैध भनेको पारिश्रमिक या लिगल कमाइबाट कृषिबाट आफ्नो व्यवसायबाट कमाउने वैध भयो अवैध भनेको चाहिँ के छ भनेदेखि वैध हुने हो तर ट्याक्सहरू तिरेको छैन भनेदेखि त्यो अवैध भयो हो कि घर बहाल आएको छ कर तिरेको छैन घर बहाल कर तिरेको छैन त्यो अवैध भयो गैर कानुनी भनेको चाहिँ भ्रष्टाचारजन्य कार्य अनुचित कार्य भ्रष्टाचार सम्बन्धित कार्यहरू भए हो त्यो चाहिँ गैर कानुनी कार्य भयो त यस्तै सम्पत्ति चाहिँ हामीले छानबिन गर्ने त हो सबै
हजुर नेपालको प्रशासनिक क्षेत्र हुनै न्यायिक क्षेत्रबाट यहाँ चाहिँ अहिले एउटा विशिष्ट क्षेत्रमा पुग्नु भएको छ अथवा यहाँहरू एउटा महत्वपूर्ण जिम्मेवारी लिनु भएको छ सरकारले यहाँलाई पत्याएर चाहिँ एउटा न्यायिक आयोगको चाहिँ अध्यक्ष बनाएर पूर्व पदाधिकारी अथवा उच्च पदस्थ पदाधिकारीहरूको चाहिँ सम्पत्ति छानबिन गर्नका यहाँलाई जिम्मा दिएको छ अब योसँग जोडिएका यस्तै किसिमका सरकारका अन्य निकायहरू पनि छन् उहाँहरूसँग कसरी समन्वय गर्नुहुन्छ यहाँहरू
होइन हामीले त समन्वय गरिहाल्छौँ किनभने हामी कानुनी व्यक्ति हौ हामी कानुनी बमोजिम काम गरेर आएका मान्छेहरू हौ कानुनले रले प्रयोग गर्दाखेरि पनि न्यायिक तवरले प्रयोग गर्नुपर्दछ न्यायिक प्रक्रिया पूरा गर्दाखेरि पनि विवेक पनि प्रयोग गर्नुपर्दछ कानुन न्याय र विवेक यी तिनवटा कुराको सम्मिश्रणबाट पनि न्याय निसाब हुन्छ हामी त्यही जीवनभर न्याय सेवामा न्याय सम्पादन गरेर आएका व्यक्तिहरू हौ यहाँ हाम्रो आयोगमा पनि तिनजना हामी न्यायाधीश छौँ एकजना प्रहरीमा अनुसन्धान गरेर आउनुभएका डिआइजी हुनुहुन्छ एकजना चाहिँ हिसाब किताब गर्ने चार्टर एकाउन्टेन्ट हुनुहुन्छ तर हाम्रो कम्बिनेसन कस्तो छ भनेदेखि सबै किसिमको यहाँ मिश्रण छ संयुक्त छ र यो समयबाट हामीले अनुसन्धान गर्दाखेरि कानुनी प्रक्रियाबाटै हामी अनुसन्धान गर्दछौँ कानुनदेखि बाहिर हामी काम गर्दैनौँ
इन्द्र भनाइहालेको छ नि यस्ता छानबिन गर्ने सम्पत्ति शुद्धिकरण होइन अख्तियार दुरुपयोग हुँदा हुँदै आयोग बनाउनु पर्यो होइन आयोग बनाएर यहाँहरू काम गर्दै हुनुहुन्छ कतै प्यारल भयो समानान्तर भयो कि किन आवश्यक पर्यो भन्ने कुराहरू पनि सुनिन्छ नि के भन्नुहुन्छ
यसलाई एउटा कुरोले हेर्नु पर्दछ
हजुर
सहायक आयोग गठन भएको थियो तपाईँहरूलाई सम्झना होला राजाको शासनकालमा त्यो शाही आयोगलाई चाहिँ छानबिन गरे उजुरी लिने छानबिन गर्ने आफै मुद्दा दायर गर्ने आफै फैसला गर्ने अधिकार थियो हामीलाई त्यस्तो अधिकार छैन र अख्तियार दुरुपयोगको यो प्यारलाल संस्था पनि होइन. अख्तियार दुरुपयोग भनेको संवैधानिक निकाय हो, स्थायी प्रकृतिको संरचना हो. अब अख्तियारले पनि छानबिन गर्छ, उजुरी छानबिन गरेर अनुसन्धान गरेर मुद्दा दायर गर्छ विशेष अदालतमा. अब यो हाम्रो आयोग, हाम्रो आयोग चाहिँ के भनेदेखि यो अख्तियारले मात्रै समयले नभ्याउने भयो भन्ने लागेर होला सरकारले व्यापक यो दायरा दिएर यो थप अनुसन्धान गर्नलाई म्यान्डेट दिएको छ, कार्यादेश दिएको छ. र हामीले चाहिँ छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउने हो. यो सरकारले यो व्यापक क्षेत्र भएको हुनाले र धेरै संख्या भएको हुनाले हामी चरणबद्ध रूपमा पेश गर्दै जान्छौँ प्रतिवेदन. र त्यो प्रतिवेदन प्राप्त सरकारलाई, सरकारका हातमा परेपछि सरकारले चाहिँ सम्बन्धित निकायमा थप अगाडि बढाउनलाई पठाउँछ. यो कुनै अख्तियारमा पढाउला, अब यो यस्तो आएछ र अनुसन्धान गरेर मुद्दा दर्ता गर भनेर भन्ला, कसैलाई सम्पत्ति शुद्धिकरणमा जाला, आफ्नो क्षेत्रमा जाला. त्यस कारणले हामीले चाहिँ छानबिन गरेर नेपाल सरकारमा प्रतिवेदन पेश गर्ने हो. त्यो अख्तियारको प्यारलल संस्था पनि होइन यो, या सम्पत्ति शुद्धिकरण हेर्ने संस्थाको हाम्रो पनि होइन. हामीले त छानबिन गरेर यस्तो देखियो भनेर रिपोर्ट दिने हो, प्रतिवेदन दिने हो. प्रतिवेदन प्राप्त भएपछि सरकारले 45 दिनभित्र सम्बन्धित निकायमा पठाउनु पर्छ भन्ने म्यान्डेटै छ गजेटमा. र सरकारले पठाइसकेपछि त्यो निकायले आफ्नो अनुसन्धान गरेर अभियोजन गर्ने काम उसले गर्दछ. त्यस कारणले यो अख्तियारको प्यारलल संस्था पनि होइन, अख्तियारको विकल्पमा आएको पनि होइन.
यहाँहरू कार्यान्वयन गर्ने निकाय होइन. आखिर यो सम्पत्ति यस्तो छ, यथार्थ यो देखिन्छ समाजमा, वैध हो अवैध हो, कानूनी रूपमा आर्जन गरेको गैर कानूनी आर्जन गरेको देखाइदिने काम,
देखाइदिने मात्रै काम हो हाम्रो. हामीले अभियोजन गर्ने फैसला गर्ने होइन.
इन्दिर अध्यक्षज्यू, अर्को कुरो, यहाँले निश्चित टाइम दिनुभएको छ, समय दिनुभएको छ विवरण बुझाउने, सम्पत्ति विवरण बुझाउने होइन. तर लामो समयदेखि यस्ता पदहरूमा बसेका व्यक्तिहरू देशभित्र मात्र नभएर बाहिर पनि छन्. यो बाहिरको व्यक्तिहरूले पसिआएर पनि बुझाउन मिल्छ या भनेकै टाइममा बुझाउनु पर्छ के त्यस्तो केही प्रावधान?
हामीले के गरिदिएको छ भनेदेखि यो हाम्रो क्षेत्र अलिक धेरै अलिकति व्यापक भएको हुनाले हामीले पहिले एक महिनाको समय दियौँ यो जेठ मसान्तसम्मको लागि फारम भर्नु होला भनेर सार्वजनिक सूचना जारी गर्यौँ. त्यसमा हामी प्रमाण जुटाउन समय लाग्यो, हामी कोही विदेशमा छौँ र हामीलाई समय चाहियो भनेर किसिम जन एउटा एक प्रकारको आवाज आयो, हामीसँग माग आयो र विदेशबाट पनि इमेल आयो, खबर आयो. अनि हामीले एकैचोटि अरू असार माछासम्मको लागि भनेर हामीले टाइम थपिदियौँ, समय थप भएको छ, अहिले उहाँहरू गरिनुहुन्छ. अब यो फारम भर्नलाई यहीँ आइरहनु पर्छ भन्ने छैन, वेबसाइटमा हामीले राखिदिएका छौँ फारम पनि र हामीले इमेल एड्रेस दिएका छौँ. विदेशमा बसेका मान्छेहरूले पनि इमेल मार्फत पठाउन सक्नुहुन्छ र अब प्रमाण अब जुट्न सकेन भनेदेखि उहाँहरूले फारम भरिसकेपछि आफ्नो परिवार मार्फत पनि प्रमाणहरू पेश गर्न लाउन सक्नुहुन्छ विदेशमा बस्नेहरूले र स्वदेशमा बस्नेहरूले त इमेल मार्फत पनि दिन सक्नुहुन्छ, सम्बन्धित कार्यालयबाट पठाउन पनि सक्नुहुन्छ. बहालवाला मान्छेहरूले सेवानिवृत्त भएकाले हुलाकबाट पनि पठाउन सक्नुहुन्छ अथवा आयोगको कार्यालयमा आएर उजुरी फारम दर्ता गराउन सक्नुहुन्छ. एउटा विकल्प उहाँहरूलाई दिएको छ, हामीले वेबसाइटमा फारम पनि राखिदिएका छौँ.
यहाँले एउटा कुरा राख्नु भएको छ, यसमा यहाँहरूको गाइडलाइनमा पनि छ, कुनै सार्वजनिक पदमा बसेका व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति उहाँको नातेदार पनि भन्नुभएको छ, कहिलेकाहीँ नातेदार त्यतिकै पनि पोलिन सक्ने सम्भावना हुन्छ, यसलाई कसरी मन्त्रजनक गर्नु?
नातेदारमा त्यो राखेको राखेको लुकाएको पठाएको भन्ने किसिमको हामीलाई लेखेको छ क्या म्यान्डेटमा, राजपत्रमा. नातेदारमा राखेको भन्ने कुरो कसरी थाहा हुन्छ भनेदेखि सम्पत्ति विवरण आइसकेपछि या उहाँहरूले पेश गर्नुभयो सहिले थाहा भइहाल्यो परिवारको रूपमा हो कि, या अथवा उजुरी आयो भनेदेखि त्यो नातेदारको के भने कमाइ के छ, त्यसको स्रोत के हो, अब उसले पठाएको हो कि होइन, पठाएको हो भनेदेखि अब ब्याङ्कबाट गएको हो कि, ब्याङ्कबाट पनि थाहा भइहाल्छ नि पैसा पठाएको नपठाएको भन्ने कुरा त किन पठायो भन्ने कुरो थाहा भइहाल्छ त्यस कारणले त्यसै त्यस्तो अध्ययन गर्ने अनुसन्धान गर्ने भने हो यो
किनभने राजनीतिज्ञको कुनै दायभाइ पनि हुन सक्छन् आफन्त हुन सक्छन् होइन सम्बन्ध नभए पनि त्यतिकै पनि पुलिने सक्ने सम्भावना हुन सक्छ
होइन पुलिने बित्तिकै सबै कसुरदारै हुन्छ भन्ने छैन
दुःख त पाउने भयो नि
होइन प्रमाणबाट पुष्टि हुने कुराहरू भएपछि मात्रै अगाडि बढ्छ प्रमाण नभएसम्म त उजुरीको भरमा मात्रै त के हुँदैन
अर्को कुरो करका कुराहरू त्यसलाई पुष्टि गर्ने एउटा आधार कर पनि हो होइन तर व्यक्तिगत आमदानीका कुराहरू हामीसँग पछिल्लो समयमा केही अपडेट भए पनि पहिला पहिला चाहिँ कर पनि बुझाउने त्यस्तो खासै थिएन होइन त्यो देखिन्थेन नि त अब जसरी चाहिँ प्यान नम्बरहरू पछि लिने क्रम जारी भयो त्यहाँबाट पनि एउटा पुष्टि हुन्थ्यो तर पहिलाको त गाह्रो छ नि कसरी छानबिन गर्नु
पहिलेको जस्तो भयो नि पहिले बहाल नै लगाएको छ भने पनि बहाल कर त्यही भएर राष्ट्र कार्यालयले बुझ्थ्यो बहाल कर अनि अब अब आयकर तलब खुवाउने निकायले अथवा जसले भुक्तानी दिन्छ त्यसले कर कटा गरेर पठाउँथ्यो हो कि पछि प्यान आयो प्यान आइसकेपछि त प्यानबाटै सबै अहिले त ब्याङ्कमा पनि प्यान नम्बर दिनुपर्दछ हो कि त्यो प्यान नम्बरबाट सबै कुराहरू एक बुझेर थाहा हुन्छ यसले यदि कर तिरेको छ भन्ने कुराहरू थाहा थाहा भइहाल्छ र बहाल करको हकमा पछाडि चाहिँ पालिकालाई अधिकार दियो पालिकाले अधिकार दियो पालिकाले 74-75 सालदेखि पछाडिदेखि पालिकाले बहाल कर बुझ्छ र उसले रसिद दिने गरेको छ त्यसबाट प्रमाण जुटिहाल्छ त्यस कारणले त्यो खास अप्ठ्यारो पर्दैन
यहाँले सम्पत्तिको छानबिन गरेर योसँग यति सम्पत्ति छ मात्र भन्ने हो या यसलाई यो किसिमको कारवाही हुनुपर्छ भनेर पनि सिफारिस गरिदियो
होइन हामीले अब यो व्यक्तिको चाहिँ सम्पत्ति स्रोत खुलेको सम्पत्ति यो हो स्रोत नखुलेको सम्पत्ति यो हो स्रोत नखुलेको भनेपछि त त्यो अवैध भन्ने कुरो त या गैर कानुनी भन्ने कुरो त पुष्टि भइहाल्यो किनभने जसको स्रोत देखिन्छ लिगल भइहाल्छ जसले ट्याक्स तिरेको छ त्यो लिगल भइहाल्यो हो कि जसले स्रोत छैन वैधानिक आय छैन भनेदेखि त गैर कानुनी भन्ने कुराहरूको पुष्टि हुन्छ त्यस कारणले त्यो उसको फारमबाट उसको अनुसन्धानबाट थाहा भइहाल्छ त्यो कुरो र हामीले चाहिँ यसबाट देखाएर यसो देखिन्छ भनेर पठाइदिने हो यही हो भनेर हामीले निष्कर्षमा पुग्ने कुरो त हुँदैन अब थप अनुसन्धान गरेर मुद्दा लाउने पछि अदालतले बोल्ने हो त्यो चाहिँ
यो किसिमको काम गर्नको लागि जनशक्तिको पनि आवश्यकता पर्ला पर्याप्त छ
अब पर्याप्त अलिकति केही जनशक्ति हामीलाई प्राप्त भएको छ 35-36 जना हामीले कर्मचारीहरू प्राप्त गरेका छौँ नपुग भएको फेरि हामीले प्रधानमन्त्रीको कार्यालयमा हामी सम्पर्क गर्छौँ त्यहाँबाट प्राप्त हुन्छ
हुन त योभन्दा अगाडि पनि यस्तै किसिमका विभिन्न समितिहरूमा आयोग भनेर बसेर यहाँले काम गरिसक्नु भएको छ लामो अनुभव पनि छ तर पछिल्लो समय एउटा प्रश्न उठेको छ आयोगले निष्पक्ष छानबिन गर्छ कि गर्दैन यहाँले पनि सुन्नुभयो होला
अब यो मैले त सुनेको छैन तर एउटा कुरो के छ भनेदेखि हामी चाहिँ यो आयोगमा 5 जनामा अब एकजना डिआई साहब हुनुहुन्छ उहाँ अभियोजन गरेर आउनुभएको मान्छेहरू हुनुहुन्छ एउटा चार्टर एकाउन्टेन्ट हुनुहुन्छ उहाँ एउटा त्यो विषयको दक्ष हुनुहुन्छ र हामी बाँकी जो 3 जना छौँ म त सर्वोच्च अदालतबाट सेवानिवृत्त भएको न्यायाधीश हुँ एकजना उच्च अदालतबाट उच्च अदालतको मुख्य न्यायाधीश रिटायर भएको सेवानिवृत्त हुनुभएको न्यायाधीश हुनुहुन्छ अर्को एकजना उच्च अदालतकै न्यायाधीशबाट रिटायर हुनुभएको सेवानिवृत्त हुनुभएको छ हामी न्याय देशको रूपमा काम गरिसकेका पदाधिकारी भएको हुनाले हामीले कानून सम्मत तरिकाले नै हामी निष्कर्षमा पुग्दछौँ कसैलाई आग्रह पूर्वाग्रहको रूपमा हामी कारवाही गर्दैनौँ अगाडि बढाउँदैनौँ
यसमा विभिन्न किसिमको दबाव पनि आउन सक्छ राजनीतिक दबाव प्रशासनिक दबाव हुन् यी दबावबाट मुक्त हुनको लागि यहाँले के आफ्नो मापदण्डहरू पनि बनाउनु भएको छ कि दायराहरू पनि बनाउनु भएको छ कि के व्यवस्थाहरू गर्नुभएको
हामीलाई कसैकोबाट दबाव आउँदैन आजसम्म हामी यत्रो वर्ष न्यायाधीश भएर सेवा गऱ्यौँ कतै दबाब आएन दबाब आएकोमा पनि हामीले प्रतिकार गरेर बस्यौँ प्रतिकार गरेर बस्यौँ मैले आफ्नो किताबमा पनि लेखेको छु किताबमा पनि लेखेको छु मलाई अदालत जिल्ला अदालतमा आउँदाखेरि कुनै त्यही बेरको तत्कालीन कानुन मन्त्रीले एक कुराहरू भन्नुभएको थियो यो काम गरिदिए भनेर तर मैले गरेन ठ्याक्क उल्टो काम भयो उहाँले भनेको र उहाँले मसँग रिसाएर मलाई सोह्रा गर्ने प्रयास गर्नुभयो मेरो विरुद्ध दरबारमा शिकायत गर्नुभयो तर उल्टो मैले गोर्खा दक्षिणबाट विभूषित भएँ किनभने त्यही बेला दरबारले पनि राम्ररी हेर्दथ्यो त्यस कारणले म दबाब हामी दबाबलाई हामीले झेर्न सक्छौँ दबाब र प्रभावमा हामी पर्दैनौँ हामी निष्पक्ष स्वतन्त्र स्वच्छ भएर छानबिन गर्दछौँ यहाँ कुनै किसिमको दोधार या असफलता रहने छैन हामीमा र जनताले पनि यसमा शंका गर्नुपर्ने ठाउँ छैन।
वर्तमान सरकारको प्रमुख उद्देश्य नै देशमा सुशासन कायम गर्ने भ्रष्टाचार मुक्त समाज बनाउने भनेर लागिरहेको छ। त्यसैको लागि यहाँलाई एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ। यो अवस्थामा बहालवाला पदाधिकारी व्यक्तिहरूबाट पनि त्यस्ता आउन सक्छन् आशंका कुराहरू हुन्छन् नि, यसलाई पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। कसरी अगाडि बढ्दै हुनुहुन्छ?
अहिलेसम्म त्यस्तो हामीलाई केही आएको छैन। मलाई लाग्छ उहाँहरूको उद्देश्य नै सरकारले यो भ्रष्टाचार मुक्त समाज सिर्जना गर्नको लागि आयोग गठन गर्नुभएको हो।
हजुर,
त्यस भएको हुनाले उहाँहरूले मलाई विश्वास लाग्छ उहाँहरूले कुनै किसिमको प्रभाव या दबाव राख्नुहुने छैन।
हालसम्म कति जति उजुरी परे र यहाँहरू त्यस्ता किसिमका केही शंकास्पद कुराहरू भेटिएका छन् कि?
हालसम्म 9,000 भन्दा बढी फर्महरू दाखिल विवरण सम्पत्ति विवरण दाखिल भइसक्यो।
हजुर,
लगभग 40,000-50,000 बीचमा अनुमान गरेका छौँ हामीले। अहिलेसम्म करिब 2,000 जति उजुरी आइसकेका छन् हामी कहाँ। अब त्यो सम्पत्ति सम्बन्धी नै उजुरीहरू छन्। भ्रष्टाचार गरेको छ, अकुत सम्पत्ति कमाएको छ, यसले यहाँ जग्गा लुकाएको छ, राखेको छ भन्ने यावत कुराहरूको उजुरी नै छन्। त उजुरीहरू हामी सम्बन्धित व्यक्तिको फाइल फारम सँगसँगै राखेर छानबिन गर्दछौँ र हामी निष्पक्ष छानबिन गर्छौँ। यहाँ कसै उजुरीको भरमा कसुरदार पनि ठहरिँदैन। प्रमाणबाट जे देखिन्छ त्यही किसिमको हामीले रिपोर्ट दिने हो।
9,000 जति आयो भन्नुभयो, जति आउनु पर्थ्यो त्यति आउन नसकेको हो।
अहिले अघि यहाँले भन्नुभयो नि प्रमाण संकलन गर्न हामीलाई समय लाग्यो भन्ने किसिमको आवाज आइरहेछ हामीसँग सम्पत्ति विवरण फारम भर्नेहरूको तर्फबाट। अब यहाँ के भएछ भनेदेखि मार्फत कार्यालयमा आग लागि भएछ, या अदालतहरूमा पनि ठाउँ ठाउँमा आग लागि भएछ, सम्बन्धित निकायमा सिंहदरबारमै आग लागि भयो। त्यसले गर्दाखेरि हाम्रो विवरणहरू प्राप्त गर्न समय लाग्यो। कसैको नागरिक लगानी कोषबाट प्राप्त हुने विलम्ब भयो, कसैको सञ्चय कोषबाट, कसैको बिमाबाट, कसैले विदाको उपचार खर्च बापत यावत कुराहरू आउने विलम्ब भयो। अरू कुरो जग्गाको श्रेष्ठताहरू डढेको हुनाले त्यो प्रमाण जुटाउन गाह्रो भयो भन्ने किसिमको माग आएको हुनाले हामीले समय थपिदिएको हो। र त्यो वास्तवमा त्यो कठिनाई पनि छ, त्यो कठिनाईलाई हामीले रियलाइज गरेका छौँ। त्यसतर्फ उहाँलाई त्यही हिसाबले समय दिएको
यिनीहरू। अर्को कुरा पनि देखिन्छ, अहिले चाहिँ कार्यालयहरू बजाउँदाखेरि मैले कुन दिन कति भत्ता लिएँ अथवा कुन दिन कति पैसा लिएँ, कति तलब थियो भन्ने कुरो कार्यालयमा चाहिँ अहिले बढी भिड देखिन्छ, पूर्व कर्मचारीहरूको, पूर्व पदाधिकारीहरूको। यसलाई अनुमानित हिसाबले यति हो भनेर बनाउनु पर्छ या एक्युरेट जति हिसाब त्यति नै देखाउनु पर्ने हुन्छ? कहिलेकाहीँ तलमाथि पनि पर्न सक्छ।
एक्युरेट नै आउनु पर्यो।
हजुर,
तर अब सामान्य तलमाथि पर्दैमा खासै केही फरक पर्दैन, मलाई छैन। सामान्यले केही अगुत सम्पत्ति या यस्तो देखिँदैन, त्यो भत्ताले कति देखिहाल्छ र
त्यस
कारणले सामान्य फरक पर्दैमा त्यसले केही हुँदैन।
हजुर, हामीले यहाँसँग आज खास गरेर सम्पत्ति छानबिन आयोग 2083 कसरी काम गर्छ, को यसको क्राइटेरियामा पर्छन् भन्ने विषयमा कुराकानी गर्यौं। हामी कुराकानीको अन्त्यमा छौ, यहाँले कुन निकायबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ?
अनि हामीलाई त हामीलाई सहयोग गर्ने भनेको अब प्रधानमन्त्रीको कार्यालयबाट नै हो, उहाँबाट नै हामीलाई चाहिने स्रोतहरू जुटाइरहनु भएको छ, कर्मचारीहरू बजेटहरू छुट्याइरहनु भएको छ, हामीलाई सहयोग प्राप्त भइरहेको छ। अब अन्य निकायहरूबाट पनि हामीले नामबारी पठाउने, संसद सचिवालयबाट विवरण पठाउने, या प्रधानमन्त्री कार्यालयबाट विवरण पठाउने, या अन्य कार्यालयबाट निकायहरूबाट पनि आफ्ना पदाधिकारीको नाम नामेसी पठाउने कामहरू या टेलिफोन नम्बर पठाउने कामहरू भइरहेछ, सहयोग भइरहेछ।
हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
धन्यवाद।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग 2083 अध्यक्ष राजेन्द्र कुमार भण्डारीसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
नागरिक लगानी कोष।
सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग। परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
वैदेशिक रोजगार बोर्डको सचिवालय।
समय पटक पटक दिलमा तर्ने गर्दा बिग्रिन्छ है दिलको गुण अज्ञानमा पर्दा
खाँदाखेरि यस्तो खाना फाइदा हुँदै हुन्न जाने बुझे यस्तो गल्ती कहिले गर्नु हुन्न
दोहोर्याइ तिहोर्याइ उही तेलमा खाना तर्ने गर्दा हानि गर्ला स्वास्थ्यलाई हेल्थ चेक रेमा पर्दा
ठुलो आगोको रापमा तेललाई लामो समयसम्म तताउनु हुन्न।
एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।